الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق الصلاة والسلام على رسول الثقلين محبوب رب المغربين والمشرقين جد الحسن والحسين بالقاسم محمد ولعنة الله على أعدائه من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله سبحانه تبارك وتعالى بسم الله الرحمن الرحيم يا أيها الناس اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون موضوع گفتگو سورہ فرقان کی چند آیات ان چند آیات کا موضوع رحمان کے بندوں کے اوصاف الحمدللہ تین دن سے جو ہماری رات کی گفتگو جاری ہے خداوند عالم نے اول قرآن سے لے کر آخر قرآن تک مختلف مقامات پر اپنے بندوں کے اوصاف کو بیان کیا ہے لیکن یہاں پر کچھ اہتمام کے ساتھ ترتیب وار چند اوصاف کو بیان کیا ہے کہ جو برجستہ ہیں برجستہ اس معنی میں کہ ہر شخص اگر چاہے تھوڑا سا توجہ کرے تھوڑی سی کوشش کرے تھوڑی سی جد و جہد کرے اپنے آپ کو ان اوصاف سے آراستہ کر سکتا ہے کل میں نے آپ کی خدمت میں آغاز کلام میں عرض کیا کہ دین ناممکن نہیں ہے اگر کوئی شخص دیندار ہونا چاہتا ہے تو یہ تصور نہ کرے محال ہے کہ میں دیندار نہیں ہو سکتا رسول رسول ہیں آئمہ طاہرین آئمہ طاہرین ہیں وہ جیسا تقوی اختیار کر سکتے ہیں یا جیسا تقوی ان کے پاس تھا ویسا تقوی میں حاصل نہیں کر سکتا جیسا ان کا عمل تھا ویسا میں عمل نہیں کر سکتا یہ تو رسول اور آئمہ طاہرین علیہ السلام لیکن اس سے نچلے طبقے کی طرف آ جائیے کہ جسے ہم اور آپ اپنی زبان میں کہتے ہیں اولیاء خاصان خدا جو معصوم نہیں ہیں اگر ان کی زندگی کا مطالعہ ہم اور آپ کریں تو ان کی زندگی میں عمل بہت بلند دکھائی دیتا ہے یہی اوصاف ان کے وجود میں ہمیں اور آپ کو بہت ہی راسخ نظر آتا ہے جب ہم ان کی زندگیوں کا مطالعہ کرتے ہیں تب بھی ہمیں اور آپ کو یہ احساس ہوتا ہے کہ ہم کہاں وہ کہاں اولیاء اولیاء ہیں اچھے افراد اچھے افراد ہیں ہم سے یہ نہیں ہو سکتا پس دین ممکن نہیں ہے دین محال ہے جواب ایک ہی ہے دین ممکن ہے دین ممکن ہے البتہ مشکل ہم اور آپ سب کے سب اگر چاہیں ان اوصاف کو کہ جسے خداوند عالم نے بیان کیا ہے اپنا سکتے ہیں مشکل ہے ہمارے اور آپ کے لیے بڑی مشکل خدا ہماری جانب سے عباد الرحمان کے اوصاف کے ردیف اور ترتیب کے لحاظ سے خداوند عالم نے دوسری جو وصف بیان کی کل ہم نے اپنی جنگل میں عرض کی خداوند عالم نے مختصر چند کلمات کے ذریعے سے یہ کہہ دیا اذا خاطبهم الجاهلون قالوا سلاما کا جب جاہل ان سے علیہ السلام جب خطاب کرتے ہیں جاہل ان سے عباد الرحمان سے تو رحمان کے بندے جواب میں جہالت کا جواب جہالت سے نہیں دیتے جہالت کا جواب عالمانہ ہے اچھا یہ عالمانہ کیا چیز ہے عالمانہ خدا کی زبان میں سلامتی ہے اور کل سلامتی کے معنی اپنے طور پر میں نے آپ کی خدمت میں عرض کیا اپنے دور سے مراد روایات کے سہارا لیتے ہوئے محصل روایات کا یہ ہے کہ خداوند عالم یہاں پر جو کہہ رہا ہے کہ عباد الرحمان جاہلوں کے مقابلے پر جب کہتے ہیں تمہیں ہماری جانب سے سلام ہو یعنی تم اپنے مقام پر ہم اپنے مقام پر तुमने अपनी जहालत के ज़रिए से जाहिलाना रवैया और रविश अख्तियार की और हमें भड़काने की कोशिश की, हम जलाल में आ जाएं, हम गुस्से में आ जाएं और गुस्से के आलम में आकर बेकाबू हो जाएं और तुम्हें कुछ ना कुछ कह दें। और ये कुछ ना कुछ कहना गुस्से के आलम में आकर ये जाहिलों की सिफत है। हम जाहिल नहीं, हम आलिम हैं। हम जाहिल नहीं, हम आकिल हैं। उसूल काफी शेख कुलैनी अलैहि रहमा, सबसे पहला चैप्टर उसूल काफी का जो उन्वान करार दिया है, अक्ल के मुकाबले पर जहल और जहल के मुकाबले पर अक्ल को रखा है। किताबुल अक्ल वल जहल, नहीं कहा किताबुल इल्म वल जहल। यानी क्या? यानी यह कि जहल के मुकाबले पर अगर आना है तो अक्ल के ज़रिए से आओ। फिर इल्म क्या चीज़ है? कहा जो साहिब अक्ल होगा साहिब इल्म ज़रूर होगा। वो कैसे? कहा आया मकतब देखना ज़रूरी है, मदरसे जाना ज़रूरी है, स्कूल एकेडमिक लाइफ को अपनाना ज़रूरी है। इस माना में ज़रूरी कि अगर कोई शख्स स्कूल जिसने ना देखा हो, जिसने मकतब और मदरसा ना देखा हो, आया हम और आप हक रखते हैं ऐसे शख्स को कहें ये शख्स जाहिल है? हो, माशरती लिहाज से हम कह सकते हैं ये शख्स जाहिल है, अनपढ़। हाँ, अनपढ़ कहना सही है। जाहिल गाली है ऐसे शख्स के लिए कि जिसने मकतब नहीं देखा लेकिन अखलाकी तौर पर भरपूर है। अगर कोई शख्स हमारे और अतराफ में हमारे ही माशरे में नशस्त बरखास्त करता है, मकतब नहीं देखा यानी लिखना पढ़ना नहीं जानता, स्कूल नहीं गया, कॉलेज नहीं गया, यूनिवर्सिटी नहीं गया, मेयार आलिम और जाहिल का क्या है? आया आलिम और जाहिल की जो इस्तेलाह हम और आप इस्तेमाल करते हैं यही है कि जैसे लिखना पढ़ना आता हो आलिम और जैसे लिखना पढ़ना ना आता हो जाहिल। कहा नहीं, मेयार ये नहीं। कहा मेयार क्या है? कहा मेयार दीन शनासी है। कहा दीन शनासी क्या चीज़ है? कहा एक इंसान अगर अपने आप को अखलाक से आरास्ता करे और किसी सूरत में उसके लिए अपने माशरे में मुमकिन ना हो सका जाहिर तौर पर लिखना पढ़ना, लेकिन अखलाकी तौर पर वाकयान बाखलाक है। दीन को जानने के लिहाज से कि जिस तरह से दीन को जानने का हक है, दीन को जानता है अपने तौर पर। अगर किसी आलिम दीन के पास जाकर ये कहता है कि जनाब मैं आपको अपने सामने रखता हूँ और आप मुझे अपने सामने रखें, खुद क्या चाहते हो कहना? कहा मेरा दीन सुने आप, अव्वल से लेकर आखिर तक मुख्तसर अल्फाज में उसने अपने दीन का इल्का किया, बयान किया। कहा बतलाइए अब मैं दीनदार हूँ या नहीं, ये अकायद हैं या आमाल हैं मेरे? तो वो आलिम ये कहेगा हाँ बात है ना, आपके अकायद सही हैं और आपके आमाल ही सही हैं। शाहबुल अदीन का वाकया तेहरान में, इनका मकबरा और मज़ार है, बड़ी फजीलत है। हम और आप सब जानते हैं, जो नहीं जानते उनके कदर को और जानने के हवाले से भी। इमाम की खिदमत में हाजिर होते हैं और आने के बाद ये कहते हैं मौला ये मेरे अकायद हैं, ये मेरे आमाल हैं। कहा क्या चाहते हो? कहा मैं आपसे जो है सुनना चाहता हूँ तस्दीक मेरे दीन की, अकीदे के लिहाज से और अमल के लिहाज से। बतलाइए मेरा ये अकीदा है और ये अमल है, दोनों को मिला के फिलहाल दीन बनता है, ये मेरा दीन सही है? कहा ए अब्दुल अदीन तुम्हारा दीन बिल्कुल सही है, तुम सही दीनदारी के वाले इंसान। कभी हमने और आपने ये कोशिश की है कि अपने दीन को किसी जानने वाले के सामने पेश करें, ये हमारे अकायद ये हमारे अमाल इनको प्लस किया जाए इक्वल टू दीन बनता है, आया हम दीनदार हैं या हाँ में जवाब मिलेगा या ना में? हाँ तीसरा जवाब भी मिल सकता है। कहा कुछ अकायद आपके सही हैं कुछ सही नहीं हैं, कुछ आमाल आपके सही हैं, कुछ सही नहीं हैं। तो हमारे और आपके दिल में ठंडक होगी, और दूसरी तरफ मुश्किल एक जहर से कहा जो आमाल सही नहीं है, अब हमें फिक्र है कि उस आमाल को हम सही करें। अगर इस हद पर भी हम हैं तो हम दीनदार हैं। बहस हमारी चल रही थी कि आया दीन को अपनाना नामुमकिन है या मुमकिन है। दीन को अपनाना मुमकिन है, दीन मुश्किल नहीं है। बस खुदा बंदे आलम ने सूरह फुरकान में जो दूसरी सिफत बयान की वो ये कहा, अगर जाहिल तुमसे खिताब करे तो तुम्हारा काम क्या होना चाहिए? सलामती। इसी सलामती को मलाए कायनात ने नहज वलाका में कलेमात कसार के दरमियान इस तरह से बयान किया, कहा जाहिल का जवाब सुकूत। कहा जाहिल जब जाहिलाना रवैया तुम्हारे सामने लेकर आए और तुम्हें भड़काने की कोशिश करे, आया तुम्हें भड़कना है ना, तुम्हें बुर्दबारी दिखानी है। अच्छा, इस बुर्दबारी का नाम क्या है वादा, किस तरह से करें? कहा तुम्हें खामोशी इख्तियार करनी है। जब ये खामोशी वाला मतलब आता है तो अखलाक इस्लामी की फहरिस्त में जितने भी चैप्टर्स हैं उन चैप्टर्स के दरमियान एक चैप्टर है बेनाम सुकूत का। बाखलाक इंसान खामोश तब हुआ करता है, उसकी तबीयत के अंदर खामोशी है। अच्छा, हम और आप उर्दू जबान में ये कहते हैं खामोशी, लेकिन याद रखिए अरबी जबान में दो कलमे हैं, दो लफ्ज हैं खामोशी के लिए। एक है अस्सुकूत, सुकूत तीन काफ वाव तीन। दूसरा है असमतो, स्वाद है स्वाद नीम और तीन। समत और सुकूत, समत और सुकूत में क्या फर्क है? हम उर्दू जबान में जब दोनों के माना करते हैं, समत के माना भी खामोशी, सुकूत के माना भी खामोशी। जब हम उर्दू में इस तरह से सिर्फ एक ही जो है तर्जुमा करते हैं खामोशी, तो बहुत बड़ा इश्तबा नज़र आता है, बहुत बड़ी गलती होती है। अच्छा, ये गलती कभी कभार बल्कि अक्सर अवकात इस हद पर जा पहुँचती है कि दीन का नुकसान होता है, कि जिसका इजाला हम और आप नहीं कर सकते। दीन का नुकसान क्या है? बहुत सारे मारे पे दीनी की शनाख्त न होने की वजह से, न जानने की बुनियाद पर हम खुद अपने हाथों दीन को टुकड़े टुकड़े करते हैं, दीन के चेहरे को बदल देते हैं। जाहिल का जवाब सुकूत मौला फरमा रहे हैं। उर्दू जब हमने नहजे बल्लागा उठाई तो वहां पर है खामोशी। पैसा मतलब क्या है? हर जाहिल के मुकाबले पर या जो शख्स भी आपको भड़काए आपको खामोश हो जाना है। लेकिन ये खामोशी के माना क्या है? वो खामोशी के माना ये है कि जो है होठों को सील लिया जाए, जबान को हरकत ना दे, आप घूंट पर घूंट पीते रहे, आया यही माना है या नहीं? अगर हम और आप ये समझ गए शायद आज की जो है नशिस्त हमारी महासल होगी, नतीजा होगा इसका। याद रखें समत और सुकूत में जमीन से आसमान का फर्क है। अखलाक इस्लामी में जिस खामोशी की नस्बत हमें और आपको कहा गया है कि बा अखलाक इंसान खामोश तबीयत का मालिक हुआ करता है, खामोश तबीयत से मुराद साहिब समत है, साहिब सुकूत नहीं है, साहिब समत है, स्वाद वाला न सीन वाला सुकूत। लेकिन जब दोनों का ट्रांसलेशन हम और आप करते हैं खामोशी, क्या फर्क है दोनों में? अब सुनिए, सुकून से मुराद हर मकाम पर खामोश हो जाना। बोलने का मकाम है लेकिन आप बोलते नहीं है, वहां पर भी खामोशी इख्तियार करते हैं, उसे कहते हैं सुकून। और अगर बोलने के मकाम पर अगर एक इंसान दीनदार अपनी जबान को हरकत न दे, कल मैंने आपकी खिदमत में तीन से चार मरतबा तकरार किया, वो शख्स बुज़दिल है, तीन से चार मरतबा रिपीट किया है उसने। बोलने का मकाम है हमारा और आपका, किसके मुकाबले पर? जुल्म के मुकाबले पर, हम और आप सितम के मुकाबले पर। اگر ظالم کے مقابلے پر، ستمگر کے مقابلے پر ہم نے خاموشی اختیار کی، کہا اے انسان تو نے ظلم کیا، کس پر ظلم کیا؟ ظالم تو وہ ہے، کہا تو نے خود اپنے آپ پر ظلم کیا، روایت ہے۔ کہا ظالم دو قسم کے، ایک مرتبہ ایک شخص ظلم کرتا ہے، ظالم ہے کیوں؟ اس لیے کہ دوسرے پر ظلم کرتا ہے۔ کہا دوسرا ظالم کون ہے؟ کہا وہ جو مظلوم ہے اپنے پر ظلم کو سہتے ہوئے خاموش ہو جائے۔ کہا وہ خود ظالم ہے، کہا کس پر ظالم ہے، کس پر اس نے ظلم کیا؟ کہا اس نے اپنے نفس پر ظلم کیا، خاموش رہے گا۔ بس سکوت اور سمت میں فرق ہے۔ سکوت یعنی ہمیشہ لبوں کو باندھ کے رکھنا، سی کے رکھنا، یہ سکوت۔ سمت کیا چیز ہے؟ وہ آٹومیٹیکلی معلوم ہو چکا، سمت جہاں پر خاموش رہنا چاہیے وہاں پر خاموش رہے، اور جہاں پر خاموش نہیں رہنا وہاں پر لب کشائی کرے، اسے کہتے ہیں سامت۔ قرآن مجید کو قرآن ساکت نہیں کہا گیا، ہم کیا کہتے ہیں؟ قرآن سامت۔ اہل بیت کو کیا کہتے ہیں ہمارا؟ قرآن ناطق۔ بس نطق کے مقابلے پر معرفت اسلامی اور اخلاق اسلامی کی زبان میں نطق کرنا یعنی کیا مطلب؟ جہاں پر کلام کرنا چاہیے وہاں پر کلام کرے، اور جہاں پر کلام نہیں کرنا چاہیے وہاں پر سکوت اختیار کرے۔ لیکن سکوت سے کیا ہو رہا تھا؟ سمت، سامت۔ یہ ہے با اخلاق انسان۔ جب یہاں تک بات آئی تو سنیے، ہماری اور آپ کی بحث کل جو چلی حلم اور بردباری کی، انسان با اخلاق عباد الرحمان کی ایک صفت خدا نے جو بیان کرے گا، حلیم اور بردبار ہوا کرتا ہے۔ معصوم کا فرمان ہے یہاں پر، مولا کائنات فرماتے ہیں الحلم کالصبر والصمت۔ کیا جانتے ہو حلم کیا؟ دیکھیے حلم اور بردباری صبر اور صمت ہے۔ پہلے صبر کو لیجیے، صبر سے کیا مراد ہے؟ ہمارے اور آپ کے معاشرے میں صبر یعنی ہاتھ پر ہاتھ رکھ کر بیٹھ جانا اور برداشت پر برداشت کرنا، تحمل پر تحمل کرنا، چاہے ہم حق بجانب ہو بولنے کے لیے آج سے تب بھی ہم لب کشائی نہ کریں، یا نہ ہمیشہ صبر کے معنی ہمارے اور آپ کے معاشرے میں آپ جائیے، اکثر افراد یہی جواب دیں گے صبر یعنی گوشہ نشینی، صبر یعنی گوشہ نشینی۔ اتنا زیادہ معروف ہوا گوشہ نشینی کہ دشمنان اسلام کو موقع ملا، دشمنان اسلام کو موقع دے۔ پہلے میں نے کہا ہم اپنے ہاتھوں سے دین کو ٹکڑے ٹکڑے کرتے ہیں، دین کو مسمار کرتے ہیں، دین کے چہرے کو بدل لیتے ہیں۔ سوء استفادہ کرنے والے دشمنان اسلام کیا کرتے ہیں؟ اسی چیز کو ہماری لے لیتے ہیں۔ کہا تم مگر مسلمان نہیں ہو؟ کہا کیوں نہیں مسلمان ہے۔ کہا اسلام تمہیں کیا دعوت دیتا ہے، کون سی تعلیم دیتا ہے؟ اسلام مگر تمہیں خاموش رہنے کا درس نہیں دیتا؟ کہا کیوں نہیں خاموش رہنے کا درس دیتا ہے؟ کہا جاہل کے مقابلے پر خاموشی، بس تم خاموش رہو کیونکہ نہیں جانتے ہو، خاموش رہو۔ کہا بات تو صحیح کہہ رہے ہو، ہاتھ پر ہاتھ رکھ کر بیٹھ گئے۔ اسی خاموشی کا نعم البدل ایک اور لفظ ہے اور مفہوم صبر۔ ہم اور آپ صابر کیسے کہتے ہیں؟ جو گوشہ نشین ہو اور ذرا سا ایکٹیو ہو جائے۔ کہا مگر تم دیندار نہیں ہو؟ کہا کیوں نہیں دیندار ہے، بس دیندار کون ہوا کرتا ہے؟ صابر۔ تمہیں شجاعت کا مظاہرہ نہیں کرنا ہے، دین نے تمہیں درد دیا ہے صبر کا، پر بیٹھ جائے کونے پر۔ آیا بات ہے، ہم اور آپ تھوڑا سا سوچیں آج، صبر یعنی گوشہ نشینی یا صبر بالکل مد مقابل معنی دیتا ہے؟ رسول اسلام سے پوچھا گیا یا رسول اللہ مت صبر، صبر کیا چیز ہے؟ چھوٹے سے ایک ہی لفظ کے ذریعے جواب دیا، الصبر الشجاعت۔ کا صبر شجاعت کا نام ہے۔ اگر ہم اور آپ رسول خدا کی خدمت میں حاضر ہوں، یا رسول اللہ آپ فرما رہے ہیں کہ صبر سے مراد شجاعت، کہاں صبر میں شجاعت دکھائی دیتی ہے؟ صبر یعنی ہاتھ پر ہاتھ رکھ کر بیٹھ جانا۔ का नहीं, सब्र के माना तुम्हें मालूम नहीं है, मैं तुम्हें बतला हूँ। सब्र शुजात है, और ये शुजात का मुजाहरा किस तरह से होगा? कहा मासियत के मुकाबले पर तुम्हारा सब्र इख्तियार करना, गुनाह आए तुम्हारे सामने, गीबत हो रही है, तोहमत हो रही है, मुख्तलिफ दूसरे अमाल हो रहे हैं, हम और आप क्या करें? आया साथ दें या ये कि जो है पहलू कहीं करें, अपने आप को बचाएं, दिल चाहता है शरीक हो जाएं, दिल चाहता है शरीक हो जाएं, लेकिन खुदा कहता है कहा तुम्हें दूर होना है। रसूल इस्लाम फरमाते हैं ये तुम्हारी दूरी बतलाओ शुजात है या शुजात नहीं। खुद हम अपने आप से पूछते हैं कि जब ऐसी महफिल जमी भी हो कि वहाँ पर मुख्तलिफ अफराद की नस्बत गुफ्तगू हो रही हो कि जो नहीं होनी चाहिए, हम और आप दिल क्या क्या चाहता है हमारा और आपका? हम और आप चाहते हैं कि हम भी अपनी जबान से दो जुमले कह दें, लेकिन उस वक्त बर्दाश्त करना का ये कंट्रोल करना शुजात की अलामत है, इसे कहते हैं सब्र। कहा इसके साथ साथ दूसरा हिस्सा का सब्र क्या है? सब्र गोशनशीन नहीं है, बुजदिली नहीं है, शुजात का नाम है। कहा इताअत के मुकाबले पर शुजात, वो कैसे? कहा कि जो है सब्र दिखाओ इताअत के मुकाबले पर, यानी शुजात। सब्र तो नाम गोशनशीन का है, कहा नहीं, नमाज सुबह का वक्त है, मौज़िन ने जो है अल्लाह अकबर कही, तकबीर कही, और हमारा और आपका नफ्स क्या कहता है? सो जाओ। अल्लाह कहता है अल्लाह अकबर के जरिए से, यानी मौज़िन, कहा बेदार हो जाओ। अब बताइए इस वक्त हमारा बिस्तर पर लेटे रहना और उसके मुकाबले पर उठ जाना, दोनों में क्या फर्क है? उठ जाना जुरअत और शुजात की निशानी है। रसूल इस्लाम ने तारुफ करवाया, कहा यह है सब्र, जो तुम्हारे जहन में मफहूम और माना है सब्र के, वो बुजदिली है, ये शुजात है। बिल्कुल इसी तरह से तीसरे माना, मुसीबत के मुकाबले पर सब्र का मुजाहिरा करना। कहा जजा व फजा व वावेला, शोर मचाना एक शुजा इंसान का काम नहीं है, तो क्या करें? कहा सब्र। यहाँ पर सब्र के क्या माना है? कहा सब्र के माना यहाँ पर शुजात है। आपको खुदा बंदे आलम की अजमत को याद करना है, बारेला तू जिस हाल में भी मुझे रख, पतलावा याद रखें। सब्र अगर वाकयन गोशा नशीनी का नाम है तो फिर सैयद शुहदा अलैहि सलाम को भूल जाइए, करबला को तारीख से फरामोश कर दीजिए। करबला हम और आप कहते हैं सब्र का बेहतरीन मंजर है, यानी शुजात का बेहतरीन मंजर, ये एक मतलब। अब आइए मासूम ने जो ये कहा अलहिल्मो का सब्र, सब्र हो चुका, बहस हमारी चली थी सुकूत से, शांत से। मासूम ने दूसरा जो है कलिमा जो इस्तेमाल किया अलहिल्मो का सब्र के साथ साथ व शांत, सुकूत नहीं का, का हिल्म से मुराद शांत है। मौला शांत क्या चीज है? का शांत खामोशी है। का अच्छा मौला खामोशी, हमेशा खामोश रहना? कहा नहीं, जहाँ खामोश रहना चाहिए वहाँ खामोश, और जहाँ बोलना चाहिए वहाँ पर बोलना चाहिए। इरशादुल कुलूस आगाए देलमी, बेहतरीन किताब का तर्जुमा हो चुका है, हतमन हम और आप एक मरतबा ज़रूर से अपनी नज़र से गुजारें, यानी मुताला करें, बहुत लाजवाब अखलाक अमली के लिहाज से किताब है, रिवायात पर मबनी है लेकिन बेहतरीन अंदाज में तहरीर किया है। जिसे इस किताब का ज़ौक आ जाए वो फिर एक मरतबा पढ़ने की बजाय 10 मरतबा पढ़ेगा, ऐसी किताब है। तो वहाँ पर इस समत को जो है बयान किया गया है रिवायत के अंदाज में, है रिवायत का हिकमत के 10 दर्जे हैं, हिकमत के 10 दर्जे, 9 दर्जे सुकूत में, 1 दर्जा बोलने में। ये सुकूत मैंने अपने माना में लिया है, यानी उर्दू जबान में खामोशी, वरना اخلاق اسلامی اور معرفت اسلامی کی زبان میں سکون یعنی صمت. حکمت کے 10 درجے، 9 درجے خاموشی میں، 1 درجہ بولنے میں. اچھا، اس 1 درجے میں بھی وہاں پر بولنا ہے کہ جہاں پر ضرورت ہے، ورنہ خاموشی. بس لہٰذا یاد رکھیں، اذا خاطبهم الجاهلون قالوا سلاما، سورۃ فرقان کی آیت نمبر 63 میں خداوند عالم نے دوسری جو صفت بیان کی ہے، قالوا سلاما یعنی صمت. جاہل کے مقابلے پر آپ کو خاموشی اختیار کرنی ہے. آپ جانتے ہیں کہ اس کے سامنے بولنا کوئی نتیجہ بخش صورت سامنے نہیں آئے گی، آپ کو خاموش ہو جانا. ہاں، اگر آپ کچھ بولتے ہیں تو پھر اخلاقی زبان کو اپنائیے. کہا جناب جو آپ مجھے سمجھیں وہ ایسا نہیں. کل میں نے عرض کیا مولا کائنات کے چند اشعار دیوان ابی طالب سے میں نے آپ کو بیان کیے کہ مولا فرماتے ہیں کہ جب میں کسی جاہل صفت انسان کے نزدیک سے گزرتا ہوں کہ جو جہالت کے حملے پر حملے مجھ پر کرتا ہے، جی چاہتا ہے، مولا فرماتے ہیں جی چاہتا ہے کہ میں اسے جواب دوں، لیکن جی پھر دوبارہ یہ چاہتا ہے کہ نہ میرا جواب دینا صحیح نہیں ہے اس کو، کیونکہ میں جاہل نہیں ہوں. اور کل میں نے باتوں کے درمیان بیان کیا، غصہ آنا ہرگز مطلب یہ نہیں ہے کہ ہمارا مومن نہیں ہے. غضب میں آ جانا ہرگز اس کا مطلب یہ نہیں کہ ہم عابد نہیں ہیں، ہم مسلمان نہیں ہیں، ہم مومن نہیں ہیں. خداوند عالم نے قرآن مجید سورہ آل عمران اوپر میں نے پیش کیا آپ کے سامنے، والکاظمین الغیظ والعافین عن الناس، یعنی کیا؟ متقی افراد وہ ہیں کہ جن کو غصہ آتا ہے لیکن غصے کو پی جاتے ہیں، تحمل کرتے ہیں، برداشت کرتے ہیں. یہ ایک مطلب حقیقت بھی ہے، لیکن اسے میں نے آج کے درس کے لیے تمہید قرار دیا، کہیں کل جو ہے چند نکات رہ گئے تھے حلم کے حوالے سے. قرآن مجید میں ایک آیت ہے سورہ بقرہ آیت نمبر 194، اس آیت کو اگر ہم اور آپ ملاحظہ کریں صرف ترجمے کی حد تک بھی تو ہمارے کان کھڑے ہوں گے. جب سورہ فرقان کی اس آیت کو سامنے رکھیں گے اس وقت، یہ آیت کیا کہتی ہے ہمیں اور آپ کو؟ جاہلوں کے مقابلے پر سکوت اختیار کرنا ہے آپ کو. لیکن سورہ بقرہ آیت نمبر 94 میں خدا بندہ نے یہ کہتا ہے، فمن اعتدى علیکم، جو تم پر تجاوز کرے اور ظلم کرے، اعتدوا علیہ بمثل ما اعتدى علیکم، تم بھی اس کی نسبت تجاوز کرو جیسا اس نے تجاوز کیا ہے. یہ تحت اللفظی ترجمہ. اب اگر ہم نے یہاں درس سے اٹھنے کے بعد قرآن مجید کو کھولا اور اس آیت جو وہ آیت ہمارے سامنے سے گزری، ضد و نقیض باتیں ہیں. آیا ہمیں خاموش رہنا ہے جاہل کے جواب میں یا بولنا ہے؟ سورہ فرقان کی آیت کہتی ہے آپ کو خاموشی یعنی سلامتی، سورہ بقرہ کی آیت یہ کہتی ہے مقابلہ بمثل کرنا ہے آپ کو. جس نے جیسا رویہ آپ کے ساتھ اختیار کیا ہے ویسا ہی رویہ اس کے ساتھ. اب دونوں کو کیسے ملائیں؟ قرآن کی آیت ہے اس میں کوئی شک نہیں ہے. لہٰذا یاد رکھیے گا یہاں پر ایک جواب ہے مختصر، وہ یہ کہ قرآن کی آیات کو اگر ہم اور آپ ملاحظہ کریں، اس کے سیاق و سباق کو ملاحظہ کریں، اس کے اثرات کو ملاحظہ کریں، تو ہمیں اور آپ کو خود بخود معلوم ہو جائے گا کہ سورہ بقرہ کی آیت 194 اس کا مفہوم ظاہری طور پر ترجمہ یہی ہے، سورہ فرقان کی ظاہری ترجمہ یہی ہے، لیکن دونوں میں زمین سے آسمان کا فرق ہے. وہ فرق کیا ہے؟ کہا جب جاہل تمہیں کچھ کہے، جاہل سے مراد نہ سمجھ، احمق، تمہاری نسبت جانتا ہی نہیں کہ تمہاری شخصیت کیا ہے، تمہارے اوصاف کیا ہیں، اسے خود بھی نہیں معلوم، ایسا نہیں کرنا چاہیے، وہ یہ کرتا ہے. میں یہاں پر مثال دیتا جاؤں، ہم اور آپ بار بار وہ داستان سن چکے ہیں رسول اسلام کی، کہ وہ یہودن عورت اول اسلام رسول خدا کا وتیرہ اور عادت روزانہ کی صبح اٹھتے ہی شام تک قولو لا الہ الا اللہ تفلحوا, قولو لا الہ الا اللہ تفلحوا, گلی کوچوں میں یہ کہتے ہوئے جاتے تھے, کہو لا الہ الا اللہ فلاح مل جائے گی. یہودی عورت کے گھر کے نیچے سے گزرنا ہوتا تھا اور ہم سب جانتے ہیں کچرا ڈالتی تھی روزانہ. آیا رسول خدا نے مقابلہ کیا مثل کہ اس پر بھی کچرا ڈالا, یا دوسرے شہر بھر کی غلاظت کو لا کر اس کے گھر کے سامنے ڈھیر کر دیا, کہ تم اوپر سے پھینکتی ہے تو میں بھی تمہارے گھر کے سامنے کچرا ڈال دیتا ہوں, یہ ہے مقابلہ و مثل. لیکن رسول اسلام نے ایسا نہیں کیا. کیوں؟ تھوڑا سا ہم اور آپ تجزیہ کریں, سوچیں. وہ یہودی عورت جب بیمار ہوئی ہے, ہم اور آپ سب جانتے ہیں, رسول اسلام پہنچا عیادت کے لیے, وہ دیکھ کے جو ہے گھبرا گئی, کہا یہ وہ شخص ہے کہ جس پر میں روزانہ کچرا ڈالتی تھی اور یہ میری عیادت کو پہنچ گیا. فوراً کلمہ اپنی زبان پر جاری کیا. یہاں سے ہم اور آپ کیا سیکھیں؟ اسلام مقابلہ بے مثل کرنے کو کہتا ہے سورہ بقرہ کی آیت کے ذریعے سے, جس نے تم پر تجاوز کیا ہے تم اس پر جو کیا تجاوز کرو, یعنی تو جیسا جس نے کیا ہے تم اس کے ساتھ ویسا ہی کرو. لیکن کب؟ اس وقت کہ وہ سب کچھ تمہارے بارے میں جانتا ہے, دین کو بھی جانتا ہے, اسلام کو بھی جانتا ہے, تم نے ساری تبلیغات کر دی اس کے اوپر, اب وہ چاہتا ہے تمہارے مکتب کو اور دین کو نابود کرنا, تمہاری انسانیت کو اور آدمیت کو نابود کرنا. اب تمہارا کام یہ نہیں کہ سکوت اختیار کرو, اب تمہیں اگر اس نے تلوار کھینچی ہے تمہیں بھی تلوار اٹھانی ہے. اس وقت تک تلوار اٹھانی ہے کہ جب تک حق باطل پر غالب نہ آ جائے. قاتلوہم حتی لا تکون فتنہ, کہا مقاتلہ کرو کس پر, کس کے ساتھ؟ کہا کفر کے ساتھ. اب ایک مرتبہ کفر واقعاً یہ کہتا ہے کہ میں کافر ہوں, اور ایک مرتبہ کفر یہ نہیں کہتا میں کافر ہوں, کفر یہ کہتا ہے میں مسلمان ہوں, میں دیندار ہوں. دین کا لباس پہن کر آتا ہے, کفر کی حمایت کرتا ہے, مد مقابل مسلمان ہے, واقعی مسلمان. اگر اہل شناخت ہے تو اس پر لازم ہے بجائے خاموشی کو اختیار کرنے کے تلوار کو نکالے, مجاہدہ کرے. یہاں پر مجاہدہ واقعاً مجاہدہ ہے, یہاں خاموش رہنا بزدلی ہے. بس لہٰذا یاد رکھیں, اگر ہم اور آپ سورہ بقرہ کی آیت سے اگر ہم گزرتے ہیں 194 والی, تو پھر ہم اور آپ جو ہیں فوراً جو ہے سورہ فرقان کو سامنے رکھیں, لیکن سمجھنے کے لیے. کہا سورہ فرقان میں جو کہا گیا, کہا جاہلوں کے مقابلے پر سکوت. سکوت سے کیا مراد ہے؟ سکوت سے مراد لبوں کو جو ہے سینہ نہیں ہے. اگر ہم اور آپ اخلاقی طور پر اسے سمجھا سکتے ہیں تو سمجھائیں, ورنہ مولا کائنات رحمۃ اللہ علیہ کیا فرماتے ہیں, جاہل کا جواب خاموشی. کہا یہی خاموشی تلوار ہے اس کے سر پر. اگر ہم اور آپ جاننا چاہتے ہیں, ایک روایت ہے معصوم کی, یہاں پر میں آپ کی خدمت میں عرض کرتا ہوں. البتہ سلوا بھائی میں سمجھے شاید ٹائم اوور ہو گیا, ورنہ عموماً سلوا کی بھجوائی کر کے ٹائم اوور ہو جاتا ہے. معصوم فرماتے ہیں بالحلم عن الصفی تقصر الانصار, بہت لاجواب ہے. کہا علم جانتے ہو کیا چیز ہے؟ کہا علم بدلی نہیں ہے, علم نشہ نہیں ہے. اگر میں نے کہہ دیا ہے خود میں نے ہی چھیڑا ہے اسے, تھوڑی دیر پہلے میں نے خود کہا تھا, دین کو ہم خود ٹکڑے ٹکڑے کرتے ہیں, دین کو ہم خود جو ہے اپنے ہاتھ سے آگے بڑھ کر اس کے چہرے کو چینج کر دیتے ہیں. لہذا دشمنان اسلام یا کافر ہیں اور خود بانگ دوہل یہ کہتے ہیں کہ ہم کافر ہیں, وہ ہمارے اس مطلب سے کہ جو ہماری زبان پر آیا ہمارے عمل سے صادر ہوا سوء استفادہ کرتے ہیں, غلط استعمال کرتے ہیں, یا مسلمان کے لباس میں کفر کی حالت ہے. خاموشی نشہ ہے. اگر جس طرح سے میں نے تھوڑی دیر پہلے عرض کیا کہ ہمیشہ ہر جگہ پر خاموش رہیں, ظلم کو بھی سہتے رہیں, ستم کو بھی سہتے رہیں, اور دشمن اسلام اس وقت جب ہم تھوڑا سا متحرک ہو ہمیں خاموش کرا دے, بھائی تم مسلمان نہیں ہو مگر تم دیندار نہیں ہو, کہا کیوں نہیں, بس خاموش رہو, اور ہمارا خاموش بیٹھ جائیں. یہ ہے نشہ. کمیونزم کا دعویٰ ہمیشہ یہی رہا, کہا دین پیروں کی زنجیر ہے, اس کا سب سے بڑا نعرہ یہی ہے. اب تک بلو کمیونزم تمام ہو گیا بقول امام خمینی رحمت اللہ علیہ کے, وہ ایک گوشے میں رکھ دیا گیا, فقط ہم اور آپ فقط زیارت کریں جا کے. ہاں ایک زمانے میں جو ہے کمیونزم تھا, لیکن اب بھی کمیونزم ہے. ہم اور آپ اپنی حرکات کو ملاحظہ کریں, معاشرے میں مسلمان طبقوں میں افراد کو ملاحظہ کریں, ہمیں اور آپ کو اعمال کے ذریعے سے کمیونزم دکھائی دیتا ہے. وہ کہتے ہیں خاموشی نشہ ہے, حلم اور بردباری نشہ ہے, ہمیں اور آپ کو خاموش کروا دیا جاتا ہے. یہ کہتا لا محالہ کچھ افراد مختلف تنظیمیں اپنے نام کو یہ کہتے ہیں کہ ہم حقیقی مسلمان ہیں, لیکن حقیقی مسلمان نہیں ہیں. ہم اور آپ جانتے ہیں اپنے پاکستان میں جو جس دور سے گزر رہے ہیں, ملاحظہ کریں اخلاق نام نہیں ہے کہ ہم اور آپ خاموشی سے جا کر بیٹھ جائیں. ہم اور آپ تھوڑا سا انالائز کریں, تجزیہ اور تحلیل کریں ہمارے اطراف میں کیا ہو رہا ہے, ہمیں سلانے کے لیے کام ہو رہا ہے یا جگانے کے لیے کام ہو رہا ہے. ہر دم دشمنان اسلام کی کوشش یہ ہے کہ ہمیں اور آپ کو سلایا جائے, کیونکہ اگر ہم جاگتے رہے یا سونے کے بعد جاگ گئے تو ان کے لیے وبال ہے, لیکن اگر ہم سوتے رہے کہ جس پر وہ خوش ہیں, کہا یہ سوتے رہے ہوں اپنا کام دکھاتے رہیں گے. عزیزوں ہم اور آپ معرفت اسلامی اخلاق اسلامی میں جتنے بھی چیپٹرز ہیں اسے نشہ تصور نہ کریں, نشے کے عنوان سے نہ لیں, بلکہ ہر اخلاقی چیپٹر ہمیں اور آپ کو جرت دینے کے لیے آیا ہے. مگر کیسے ممکن ہے, خدا یہ کہتا ہے کہ آخری دور وہ ہوگا, قرآن مجید کی آیت ہے کہ اسلام ہر طرف سے ہر دین پر ہر مکتب پر چھا جائے گا. ہم اور آپ کس کے منتظر ہیں؟ ہم اور آپ منتظر امام کے. وہ امام کون ہے؟ وہ امام اخلاقی خصوصیات کا حامل اور پیکر, ساری کی ساری خصوصیات اس کے اندر موجود ہیں, عباد الرحمان کی فہرست میں سر فہرست امام وقت ہے. کیا وہ جو ہے جاہلوں کے جواب میں سکوت اختیار کرے گا؟ نہیں کرے گا, کرے گا لیکن ظالم کے مقابلے پر نہیں. معصوم فرماتے بالحلم ان السفی تکسر الانصار, بہت ہی جالب ہے. کہا حلم کے ذریعے سے, کس کے مقابلے پر حلم؟ کہا احمقوں کے مقابلے پر حلم اختیار کرو, سلامتی خاموشی. کیا ہوگا مولا؟ تکسر الانصار. کہا تمہارے مددگار زیادہ ہو جائیں گے. وہ کیسے؟ جاہلوں کو اگر ہم نے جواب دیا, اگر جاہل نے ہمیں ایک گالی دی ہم بھی گالی دیں, کیا ہوگا؟ جو ہم میں سے بھاری ہوگا بھرکم ہوگا وہ دوسرے کی کٹائی لگا دے گا, دوسرے پر ظلم کرے گا, پیٹنا شروع کر دے گا. دونوں میں سے کسی ایک کا زیادہ نقصان ہوگا لیکن دونوں کا نقصان ضرور ہوگا. لیکن اگر ہم جانتے ہیں کہ یہ شخص احمق ہے جس نے ہماری توہین کی ہے ظاہری طور پر, ہم اور آپ کیا کریں؟ ہم اور آپ یہ کہیں کہ جو ہے تم اپنے راستے پر میں اپنے راستے پر. بالآخر اس نے ایک مرتبہ ہمیں چھیڑا, دو مرتبہ چھیڑا, دس مرتبہ چھیڑا, گیارہویں مرتبہ خود ہمارے پاس آئے گا, کہا یہ عجیب شخص ہے, پر یہ شخص دوست ہے ہمارا. جیسا ہی اس کے ذہن میں یہ آیا ہمارے لیے, کہا یہ عجیب شخص ہے کہ میں بار بار اسے چھیڑتا ہوں اپنی جہالت کی بنیاد پر اور یہ کچھ بھی نہیں کہتا. عنوان بصری کی روایت کا میں نے پہلے دن حوالہ دیا تھا آپ کو, اس کے بالکل اینڈ میں معصوم یہ فرماتے ہیں کہ اگر حکیم ہونا چاہتے ہو تو حکمت والا رویہ اختیار کرو. کہا مولا حکمت والا رویہ کیا ہے؟ کہا حکمت والا رویہ یہ ہے کہ جاہل اگر تمہیں یہ کہے کہ اگر ایک سناؤ گے توجہ, کہا جاہل اگر تمہیں یہ کہے, کہا اے شخص اگر ایک بات کرو گے دس سنو گے. جاہل کیا کہتا ہے ہم سے؟ کہا ایک مرتبہ مجھے کچھ کہا دس مرتبہ سنو گے. तो मौला क्या कहते हैं? कहा तुम जानते हो उसे क्या जवाब देना है? कहा नहीं मौला। कहा तुम ये कहो कि तुम अगर 10 मरतबा भी कहोगे, 1 मरतबा भी तुम्हें कुछ नहीं कहूंगा। कहा यह है हिकमत। इस हिकमत को मौला ने अपने इस जुमले के जरिए साबित किया। कहा क्या होगा, वो 10 मरतबा कह रहा है, हम 1 मरतबा भी ना कहें? अरे हमारा 1 मरतबा तो हक है, कम से कम इतना तो बता दें कि हम बहादुर हैं, हम डरते नहीं हैं। ये बहादुरी नहीं, ये जहादत है। हाँ, अगर बहादुरी दिखानी है अपने नफ्स के मुकाबले पर बहादुरी दिखाओ, अलल ऐलान जो दुश्मन इस्लाम है उसके मुकाबले पर दिखाओ, तब जाने कि तुम बाकमाल हो। ये क्या हुआ, एक बुजदिल जाहिल उसके मुकाबले पर उसने 10 कहिए, तुम कम से कम 1 सुनाने बैठे हो। का अगर हकीम बनना है, साहिब हिकमत अपने आप को करार देना है, तो फिर तुम पर लाजिम है। अगर वो ये कहे तुमसे 1 कहोगे 10 सुनोगे, तुम उसके मुकाबले पर कहो तुम 10 कहोगे 1 भी नहीं सुनोगे। ये है हिकमत। ज्यादा याद रखें, हम और आप अपने किरदार के जरिए से, कि जो इस्लामी किरदार है उसके जरिए से अपने आप को थोड़ा सा आमादा करें कि किस तरह से जो है इस्लाम और दीनदारी हमारे और आपके वजूद में राष्ट्र हो सकती है। शबे विलादत है, सबसे पहले मैं आप लोगों की खिदमत में जो है तबलीग अर्ज करता हूँ। शबे विलादत जरूर है, और किसकी शबे विलादत है हम और आप सब जानते हैं, सिप्ते अकबर नबी। विलादत के उन्वान से मैंने आपको मुबारकबाद पेश कर दी, लेकिन याद रखें अजीजों, आइमाए ताहिरीन को एक एक करके मुलाहिदा करें तो जो सबसे ज्यादा मजलूम नजर आता है हम और आप जानते हैं। अगर हम बच्चों से पूछें, बड़ों से पूछें, तो कहते हैं कि जो क्या इमाम हुसैन अलैहिस्सलाम। लेकिन मैं कहूंगा नहीं, उन पर जुल्म हुआ, बहुत हुआ, कोई शक नहीं। लेकिन अगर हम और आप मुलाहिदा करें इमाम हसन मुश्तबा मज़लूम करीम सल्लल्लाहु अलैहि वसल्लम, मज़लूम तरीन शख्सियत इमामत के लिहाज से, वो कहते हैं। मैं अभी रिज़वी साहब से भी कह रहा था रास्ते में, वो कह रहे थे जा रहे कि इमाम हसन मुश्तबा अलैहि सलाम की जो शख्सियत पर इतनी रोशनी क्यों नहीं डाली जाती, क्यों मिंबरों से बयान नहीं होता? बहुत अच्छा काम है कि मिंबरों से बयान नहीं होता। दुश्मन तो दुश्मनी करते हैं, चाहे ये इमाम हो, इससे पहले के इमाम या इसके बाद के इमाम हो, दुश्मनों का काम यही है कि जो है इस्मत और तहारत के जो पैकर हैं यानी इमाम, उनके मुकाबले पर आ जाए। क्योंकि थोड़ी देर पहले मैंने अपनी जबान से कहा कि अगर हम और आप जाग गए तो दुश्मन के लिए वावेला है। दुश्मन दुश्मनी का इजहार करता है इमामत के मुकाबले पर, इसलिए कि इनकी शख्सियतों को नीचे करे ताकि हम आए और आपको इत्तला ना हो, शनाख्त ना हो, मारिफत ना हो कि ये इमाम कैसे हैं, ये अफराद कैसे हैं, आया इनकी पैरवी हो सकती है नहीं हो सकती। अगर हमने जान लिया तो हम इनके पैरोकार हो जाएंगे। अगर पैरोकार हो गए, क्योंकि हमारा इमाम बेदार है, पर पैरोकार भी बेदार, नतीजा दुश्मन उसकी नस्बत मुश्किल। हमारा और आपका ये इमाम, इन शॉर्ट बहुत मुख्तसर, कल इंशाल्लाह कुछ और बातें करेंगे आपसे, सबसे ज्यादा मजलूम इमाम, वो कैसे? 2 किस्म के जुल्म इन पर हुए, एक जाहिरी जुल्म और एक बातिनी जुल्म। जाहिरी जुल्म, जो जाहिरी दुश्मन है उन्होंने सितम पर सितम ढाए, हमारा सब जानते हैं, तारीख की किताबें भरी। लेकिन एक जुल्म और है, वो दुश्मनों की तरफ से नहीं हुआ, वो दोस्तों की जानिब से हुआ, दोस्तों की जानिब से हुआ। इमाम हुसैन अलैहिस्सलाम की नस्बत हम और आप सब जानते हैं, इस इमाम की नस्बत भी हम जानते हैं। क्या जानते हैं? दोनों को रसूल इस्लाम ने एक साथ बयान किया हमेशा, अल हसन व अल हुसैन इमामान कामा औ कादा, का ये दोनों हजरात इमाम हैं, रहबर हैं, लीडर हैं, चाहे क्याम करें चाहे बैठ जाएं। नहीं कहा एक क्याम करे एक बैठ जाए, बारीकी है, रिवायत फहमी, रिवायत को बयान तो कर दिया जाता है, रिवायत का तर्जुमा भी हो जाता है, लेकिन थोड़ा सा हम सोचें, रसूल इस्लाम ने दोनों के लिए कहा दोनों क़याम करें या दोनों बैठ जाएं, नहीं कहा एक क़याम करें एक बैठ जाए, ताकि हमारा और आपका ज़हन का तसव्वुर तारीख के लिहाज से कहे क़याम किसने किया, क़याम किया इमाम हुसैन की ज़ात ने, और क़ुऊद किसने किया, बैठे कौन, फलां। पर इसका मतलब यह है कि जो ज़ाती तौर पर इमाम हसन की तबीयत के अंदर क़ुऊद है, नऊज़ु बिल्लाह दोस्तों की ज़बान से ये निकला डायरेक्टली और इनडायरेक्टली, कहा जो शुजाअत इमाम हुसैन की ज़ात में है वो इमाम हसन में नहीं, अगर होती तो क़याम करते, चूँकि इमाम हुसैन में जो है शुजाअत थी, जुरअत थी, तलवार के अलावा किसी और ज़बान से बात नहीं की, इसका जवाब नफी में है। जनाब आप शायद मारिफत नहीं करते, अगर इमाम शनास होते इमामत के ओहदे को अगर हम और आप ज़र्रा बराबर जानते तो कभी भी जो है अपने तौर पर डायरेक्टली या इनडायरेक्टली कभी भी इमामत की नस्बत इस किस्म की तौहीन ना करते। ये तौहीन है, का कहना यह चाहते हैं, का कहना यह चाहता हूँ कि अगर इमाम हुसैन की जगह पर इमाम हसन को रख दिया जाए और बरअक्स इमाम हसन को इमाम हुसैन की जगह पर रख दिया जाए, इमाम हसन का दौर अगर करबला का दौर होता और इमाम हुसैन का दौर उससे पहले का होता तो इमाम हुसैन से जो सुलह की और कोई चीज़ नज़र ना आती, और इमाम हसन से जो तलवार की और क़याम की कुछ नज़र ना आता। इमाम यानी ज़माना शनास, इमाम यानी मकान शनास, किस मकाम पर, किस मकान पर, किस ठिकाने पर, किस वक्त और किस ज़माने में क्या करना है वो इमाम जानता है बिइज़्निल्लाह, वो अल्लाह की इजाज़त से सब करते हैं काम। क्या करते हैं, ताकि जहाँ पर क़याम करना है वहाँ क़याम करते हैं, जहाँ पर बैठना है वहाँ बैठ जाते हैं। यह है इमामत और यह है साहिबान इमामत। ये एक मतलब कि दुश्मनों ने तो जुल्म किया, दोस्तों ने भी जुल्म किया। आखिर मतलब एक रिवायत और बाकी बातें कल, तो कल इंशाल्लाह फिर इसी हवाले से इसी इमाम के नस्बत कुछ और मतलब बयान करूँगा आपकी खिदमत में रिवायत के अंदाज में। एक रिवायत सुनते जाइए कि इस इमाम की अजमत कैसी, दुश्मनों ने जुल्म किया, दोस्तों ने भी जुल्म किया, क्या कहकर दूसरे अल्फाज में, जो आप में से अहले मुताला हैं अहले मुशाहिदा हैं वो बेहतर जानते होंगे। दुश्मन ये कहते हैं इमाम हुसैन ने, क्योंकि दुश्मन कौन, फिर अपने लिबास में दोस्त कहा इमाम हुसैन ने, क्योंकि तलवार निकाली माशाल्लाह, इसे कहते हैं इमाम। ये जो कहा माशाल्लाह इसे कहते हैं इमाम, इसका मतलब है दूसरी तरफ वो माशाल्लाह नहीं, यानी क्या मतलब, ये अगर शुजा हैं तो वो नाऊज़ु बिल्लाह बुज़दिल हैं, और बुज़दिल की निशानी क्या होती है, अपनी अक्ल से काम नहीं लेता। अब आइए एक रिवायत, उसके बाद दिल जमा से दुआ। रिवायात के दरमियान में अजीब व गरीब रिवायत मुझे मिली इसी इमाम की नस्बत के, जिस इमाम की विलादत की शब है आज। छोटी सी रिवायत है लेकिन सब कुछ, दुश्मनों को भी जवाब दे दिया वो कि जो जाहिर में है और अपनों को भी। लौ कानल अक्लु रजुलन लकानल हसन, तमाम हो गई रिवायत का। अक्ल को अगर मुजस्सम कर दिया जाए, अक्ल को जिस्म दे दिया जाए, बदन दे दिया जाए, एक सूरत इंसानी दे दी जाए, तो किस सूरत में सामने आएगी, लकानल हसन, तो वो हसन किस सूरत में सामने आएगी। सलावात भेजे मोहम्मद वाले, हसन कौन, मुजस्सम अक्ल है, और जो मुजस्सम अक्ल हो भला कैसे मुमकिन है कि वो बुज़दिल हो, भला कैसे मुमकिन है कि वो ज़माना शनास न हो, भला कैसे मुमकिन है कि वो मकान शनास न हो, भला कैसे मुमकिन है कि वो इमाम न हो। वाकई रसूल इस्लाम ये कहते हैं कि दोनों इमाम। अब मुझे आप ये इजाज़त दीजिए कहने की कि अगर तुम इस्लाम शनास हो तो फिर हर चीज़ को उसके मकाम से हटा दो, जुल्म ही जुल्म होगा। और अगर रसूल इस्लाम इस्लाम शनास है कि हैं, ہر چیز کو اس کے مقام پر رکھتے ہیں، بس عدالت ہی عدالت ہے۔ صلوات علی محمد وعلی محمد۔ آئیے خدا ان کے عالم سے دعا کرتے ہیں، مال اللہ ہماری سلیل عبادت کو قبول فرما، اعمال صالحہ بجلانے کی توفیق عطا فرما، ہمارے گناہوں کی مغفرت فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو مقروض ہیں ان پر سبب دوشی عطا فرما، بار اللہ جو بیمار ہیں ان بیمار کربلا کے صدقے میں شفا عاجل اور صحت کامل عطا فرما، جس بھی صاحب کے فرزند علیل ہیں الحمدللہ مجھے اطلاع ملی کہ جو آپ کا حال ہے انشاءاللہ اسے محمد و آل محمد کے صدقے میں بیماری بیمار کربلا کے صدقے میں جلد از جلد شفا عاجل اور صحت کامل عطا فرما۔ بار اللہ ایک مریض اور ہے، سید غلام نقی رضوی، بار اللہ مریض ہیں ان کے لیے جماعت دعا کہا گیا ہے، خدا بندہ بھق محمد و آل محمد بیماری کربلا کے صدقے میں بار اللہ اسے شفا عاجل اور صحت کامل عطا فرما۔ بار اللہ جو حج و زیارات کی متمنی ہے حج و زیارات کو مشرف فرما، ہم سب کی جان و مال و عزت و آبرو کی حفاظت فرما، علماء فقہا و مراجع اعظم کی حفاظت فرما، خصوصاً مقام معظم رہبری اور آغائے سیستانی کی حفاظت فرما، جو حج و زیارات کی متمنی ہے حج و زیارات کو مشرف فرما، امام زمانہ کے ظہور میں تعجیل عطا فرما، ہمیں ان کے اعمال انصار میں شامل فرما۔ ربنا تقبل منا انک انت السميع العليم۔